بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤ صدا کی بھانتی آج بھی اپنے کاریکرم کا آرمبھ ہم پوتر قرآن مجید کی تلاوت ایوم انواع سے کریں گے۔ آج آپ قرآن مجید کے سورہ اسراء کی 13، 14، 15 اور 16 آیتوں کی تلاوت اور انواع سنیں گے۔ قاری ہیں شری رفیع۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، وكل إنسان ألزمناه طائره في عنقه، ونخرج له يوم القيامة كتابا يلقاه منشورا، اقرأ كتابك كفى بنفسك اليوم عليك حسيبا، من اهتدى فإنما يهتدي لنفسه، ومن ضل فإنما يضل عليها، ولا تزر وازرة وزر أخرى، وما كنا معذبين حتى نبعث رسولا، وإذا أردنا أن نهلك قرية أمرنا متر فيها ففسقوا فيها فحق عليها القول فدمرناها تدميرا، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیان کرپاشیل اور دیاوان ہے، اور ہر منوش کا کرم پتر ہم نے اس کی گردن میں لٹکا دیا ہے، اور پرلے کے دن اسے ایک کھلی ہوئی کتاب کی بھانتی پرستت کریں گے کہ اب اپنی کتاب کو پڑھ لو، آج تمہارے حساب کے لیے تم ہی کافی ہو۔ जो कोई मार्गदर्शन प्राप्त करता है वो अपने लाभ के लिए करता है, और जो पथभ्रष्ट हो जाता है वो भी अपना ही नुकसान करता है, और कोई किसी का बोझ उठाने वाला नहीं है। और हम लोगों को उस समय तक दंड नहीं देते जब तक उनके बीच कोई रसूल न भेज दें, और जब हम किसी बस्ती को विनष्ट करने का इरादा कर लेते हैं तो वहाँ के सुख भोगी लोगों को आदेश देते हैं, जब वे उसकी अवज्ञा करते हैं तो हमारी बात सिद्ध हो जाती है, फिर हम उसे बिल्कुल जड़ से उखाड़ फेंकते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, आज गुरुवार है, अक्टूबर की 7, सफर की 30 और मेहर माह की 15 तारीख। कार्यक्रम की रूपरेखा इस प्रकार है, पहले आप विश्व समाचार सुनेंगे, उसके बाद राजनीतिक चर्चा का दैनिक कार्यक्रम पेश किया जाएगा, उसके उपरांत हम आपको साप्ताहिक कार्यक्रम सुनवाएंगे आज की बात, और हमारी आज की सभा का अंतिम कार्यक्रम होगा सफल महिलाएं। ये थी हमारे कार्यक्रमों की रूपरेखा। अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, पहले आज के प्रमुख समाचारों का सारांश। ईरान में आज इमाम रजा अलैहिस्सलाम की शहादत की बरसी पर शोक सभाएं हो रही हैं। ईरान ने लेबनान की भरपूर मदद का आश्वासन दिया है। ट्रंप का कहना है कि चीन के साथ कभी भी अमेरिका का युद्ध हो सकता है। कोरोना वैक्सीन न लगवाने से कनाडा के सरकारी कर्मचारियों का वेतन कट सकता है। और अब आप विस्तार से कायम रिजवी से विश्व समाचार सुनिए। दुनिया भर के शिया मुसलमान, खासतौर पर ईरान में लोग 8वें इमाम हजरत इमाम अली रजा अलैहिस्सलाम की शहादत की बरसी पर शोक और गम मना रहे हैं। ईरान की राजधानी तेहरान सहित देश के सभी नगरों में इमाम रजा अलैहिस्सलाम की शहादत पर शोक सभाएं आयोजित की जा रही हैं। इसी अवसर पर तेहरान में स्थित हुसैनिया इमाम खुमैनी में इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई की उपस्थिति में एक मजलिस का आयोजन किया गया। पवित्र नगर मशहद में इमाम रजा का शोक मनाने के लिए लोग दूर दूर से वहाँ पहुंचे हैं, जहां कल रात से शोक सभाओं का सिलसिला जारी है। इसी तरह कुम स्थित उनकी बहन मासूमा कुम के रोजे पर भी जायरीन अपने इमाम के शोक में मातम और मजलिसें कर रहे हैं। ईरान के विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान ने लेबनान की राजधानी बेरूत पहुंचने के बाद तुरंत ऐलान किया है कि ईरान हर तरह से लेबनान की मदद करने के लिए तैयार है। अमीर अब्दुल्लाहियान का कहना है कि तेहरान को भरपूर विश्वास है कि लेबनान उन सभी कठिनाइयों पर काबू पाने की क्षमता रखता है जिनका आज वो सामना कर रहा है, क्योंकि लेबनान की जनता पहले भी ये साबित कर चुकी है कि चुनौतियों का सामना करने से वो कभी भी घबराती नहीं है। नाइजीरिया के मुसलमानों के नेता आयतुल्ला शेख इब्राहिम जगजकी का कहना है कि मुसलमानों के खिलाफ विश्वास की लड़ाई विफल हो गई है। शिया मुसलमानों के 8वें इमाम امام رضا علیہ السلام کی شہادت کی برسی پر تہران میں آیوجت ایک سمیلن کو ویڈیو کانفرنسنگ کے ذریعے سمبودھت کرتے ہوئے شیخ زکزکی نے کہا کہ دنیا بھر میں وشیش روپ سے اسلامی جگت میں پرتیرود کی جیت نے یہ ثابت کر دیا ہے کہ مسلمانوں کے خلاف وشواس کی جو جنگ شروع کی گئی تھی وہ ناکام ہو رہی ہے۔ انہوں نے کہا کہ امام علی رضا علیہ السلام دوارا جو پریاس اور کوششیں کی گئی تھیں ان کا پھل آج ہم دیکھ سکتے ہیں، جو وچاروں، وشواسوں اور یہاں تک کہ ہتھیاروں کے یدھ میں بھی ہماری مدد کر رہا ہے۔ نائجیریا کے شیعہ مسلمانوں کے نیتا کا کہنا تھا کہ مسلمانوں کے دشمنوں نے کئی مسلم علاقوں پر قبضہ کر رکھا ہے، لیکن کڑے پرتیرودھ کے کارن دشمن آج پیچھے ہٹنے کو مجبور ہوا ہے۔ امریکہ کے پورو راشٹرپتی ڈونالڈ ٹرمپ نے کہا ہے کہ چین اب ہم سے ڈرتا نہیں ہے اور بیجنگ نے واشنگٹن کا سمان کرنا چھوڑ دیا ہے۔ ٹرمپ کا کہنا ہے کہ امریکہ میں بھرشٹ اور کمزور سرکار ہونے کے کارن آج وہ دن آ گیا ہے کہ چین نے امریکہ سے ڈرنا چھوڑ دیا ہے۔ ان کا کہنا تھا کہ اب بیجنگ واشنگٹن کا سمان نہیں کرتا۔ ٹرمپ کے انوسار ان حالات میں کبھی بھی چین کے ساتھ امریکہ کا یدھ ہو سکتا ہے۔ ڈونالڈ ٹرمپ نے کہا کہ امریکہ کو اس سمے بھرشٹ نیتتو کا سامنا ہے جس کے کارن چین سے یدھ ہو سکتا ہے۔ ٹرمپ کے انوسار ورتمان سمے میں امریکہ بہت بڑی مصیبت میں پھنسا ہوا ہے۔ امریکہ کے پورو راشٹرپتی نے کہا کہ ہم نے پہلی بار دیکھا کہ ہمارے جنرلوں نے کس پرکار سے طالبان کے سامنے آتم سمرپن کر دیا۔ انہوں نے کہا کہ ہم نے وشو کے سب سے اچھے اور مہنگے $85 ملین کے ہتھیاروں کو طالبان کو سونپ دیا۔ کورونا ویکسین نہ لگوانے والوں کو کینیڈا کی سرکار نے بہت کڑی چیتاونی دی ہے۔ کینیڈا کی سرکار کی اور سے گھوشنا کی گئی ہے کہ جو بھی سرکاری کرمچاری کورونا ویکسین نہیں لگوائے گا اس کا ویتن روک دیا جائے گا۔ کینیڈا کے پردھان منتری جسٹن ٹروڈو کے آدیش کے انوسار دیش کے سارے سرکاری کرمچاریوں کے لیے کورونا ویکسین لگوانا انیوارے ہے۔ جو بھی سرکاری کرمچاری ایسا نہیں کرے گا اس کو اپنے ویتن سے ونچت ہونا پڑے گا۔ اس آدیش کی زد میں کینیڈا میں کم سے کم 3 لاکھ سرکاری کرمچاری آئیں گے۔ جسٹن ٹروڈو نے کہا کہ ان لوگوں کو برے پرنام بھگتنے ہوں گے جو اپنے ویکسینیشن کے بارے میں کوئی بھی غلط جانکاری اپلبدھ کروائیں گے۔ اسی کے ساتھ وہ یاتری جن کی آیو 12 ورش سے ادھک ہے، وہ جس بھی راستے سے کینیڈا پہنچیں گے ان کے لیے ویکسین لگوانا انیواری ہوگا۔ یاد رہے کہ کینیڈا میں 12 ورش سے ادھک لگ بھگ 82% لوگوں نے کورونا کی ویکسین لگوائی ہے، جن میں سے 88% وہ لوگ ہیں جنہوں نے کورونا کی ایک ڈوز لے لی ہے۔ ابوظبی کے یوراج محمد بن زائد نے یہ گھوشنا کی ہے کہ سنیکت عرب امارات اب کورونا مکت ہو چکا ہے۔ محمد بن زائد کے انوسار یو اے ای کورونا مکت ہو چکا ہے اور وہاں پر سامان جیون شروع ہو گیا ہے۔ سنیکت عرب امارات کے سنچار مادھیموں کے انوسار دیش میں کورونا کی سماپتی کی گھوشنا کی جا چکی ہے اور اب لوگ سامان جیون گزارنے لگے ہیں۔ ابوظبی کے یوراج نے انسٹاگرام پر لکھا ہے کہ بہت خوشی کی بات ہے کہ ہم اب کورونا مکت ہو گئے ہیں۔ انہوں نے کہا کہ کورونا مہاماری کے دوران ہم نے بہت انبھو حاصل کیے ہیں۔ وہ لکھتے ہیں کہ یو اے ای میں سامان جیون آرمبھ ہونے پر ہم ایشور کا آبھار ویکت کرتے ہیں۔ یو اے ای کے کراؤن پرنس نے 4 ورشوں کے بعد قطر کے کسی اچ ادھیکاری سے ملاقات کی ہے، جسے پڑوسی دیشوں اور عرب دیشوں کے بیچ جاری تناؤ کو کم کرنے کے پریاسوں کے روپ میں دیکھا جا رہا ہے۔ سنیکت عرب امارات کے آدھیکارک سوتروں نے بتایا ہے کہ بدھوار کو کراؤن پرنس نے قطر کے ودیش منتری سے ملاقات کی اور دوپکشی سہیوگ کو مضبوط کرنے جیسے وشیوں پر چرچا کی۔ اس سے قریب 1 مہینہ پہلے یو اے ای کے راشٹری سرکشا صلاحکار نے ایک پرتنیدھی منڈل کے ساتھ دوحہ کی یاترا کی تھی، لیکن کراؤن پرنس اور قطر کے ودیش منتری کی ملاقات کو پچھلے 4 ورشوں میں، جب سے سعودی عرب اور اس کے سہیوگیوں دوارا دوحہ کی آرتھک گھیرا بندی کی گئی ہے، سب سے مہتوپورن ملاقات مانا جا رہا ہے۔ قطر اور اس کے ورودھی دیشوں کے بیچ سعودی عرب میں صلح اور شانتی کے لیے آیوجت کی گئی بیٹھک کے باوجود دوحہ اور ابوظہبی کے رشتوں میں کھٹاس کم نہیں ہوئی تھی، لیکن حالیہ دنوں میں یہ برف کچھ پگھلتی ہوئی دکھائی دے رہی ہے۔ کیتھولک عیسائیوں کے وشو میں سب سے بڑے دھرم گرو نے فرانس کے گرجا گھروں میں بہت بڑے پیمانے پر بچوں کے ساتھ ہونے والے یون اتپیڑن پر دکھ ویکت کیا ہے۔ فرانس پریس کے انوسار پوپ فرانسس نے کہا ہے کہ چرچ کے بھیتر بچوں کے ساتھ یون اتپیڑن کیتھولک چرچ کے لیے بہت بڑی شرمندگی کی بات ہے۔ پوپ فرانسس نے بشپ و دھارمک نیتاؤں سے مانگ کی ہے کہ وہ سارے ضروری قدم اٹھائیں تاکہ اس پرکار کی گھٹنا کی پنراورتی نہ ہونے پائے۔ الیکھنی ہے کہ فرانس کے ایک سوتنتر آیوگ کے ادھیکش نے رپورٹ جاری کی ہے جس میں بتایا گیا ہے کہ پچھلے 7 دشکوں کے دوران فرانس کے کیتھولک چرچوں میں بچوں کے ساتھ بہت بڑے پیمانے پر یون شوشن کیا گیا، جن کی سنکھیا لگ بھگ 3 لاکھ ہو سکتی ہے۔ پاکستان میں بھوکمپ سے کم 20 لوگوں کی موت ہو گئی۔ دکشنی پاکستان میں آج صبح بھوکمپ کے تیز جھٹکے محسوس کیے گئے اور اس میں 20 لوگوں کے مرنے کی خبر ہے۔ وہیں پر قریب 150 لوگوں کے گھائل ہونے کی بھی سوچنا ہے۔ مرنے والوں میں زیادہ تر مہیلائیں اور بچے شامل ہیں۔ اتر پردیش کے بارہ بنکی میں بس اور ایک ٹرک کے بیچ زوردار ٹکر ہوئی۔ اس حادثے میں بس کے پرخچے اڑ گئے، وہیں پر کم سے کم 12 لوگوں کی موت ہو گئی۔ حادثے میں 27 لوگ گھائل ہوئے ہیں، جن میں 5 کی حالت بہت گمبھیر بتائی جا رہی ہے، اس لیے مرنے والوں کی سنکھیا میں وردھی کی آشنکا ویکت کی گئی ہے۔ میانمار میں سینا پر لگاتار گھات لگا کر کیے گئے حملے میں 10 سینکوں کی موت ہو گئی ہے۔ بتایا جا رہا ہے کہ اس حملے میں کم سے کم 40 سینکوں کی موت ہو گئی جبکہ 30 انیہ گھائل ہو گئے۔ یہ حملہ منگلوار کو منگوے علاقے میں کیا گیا تھا۔ اس حملے کو انجام دینے والوں نے بتایا ہے کہ انہوں نے جس واہن پر حملہ کیا اس میں 10 سینک سوار تھے۔ اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूं, मेरा सलाम स्वीकार करें। आज के कार्यक्रम में हमारी चर्चा का विषय है विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहियान की मॉस्को यात्रा
दर मसले कफकाज जनूबी।
आम नागरिकों के बाद अब स्वास्थ्य कर्मियों पर भी इसराइली सैनिकों का हमला और भारत में किसानों पर हमले का विषय।
इस देश में लोगों को न्याय का अधिकार है।
तो सबसे पहले ईरान के विदेश मंत्री की मॉस्को यात्रा का विषय। اسلامی گڑتنتر ایران کے ودیش منتری حسین امیر عبداللہیان نے ماسکو کی یاترا کی اور اپنے روسی سمکش سرگئی لاوروف کے ساتھ وبھن انتراشٹری کھیتری تتھا دوپکشی وشوں پر وچار ومرش کیا۔ ماسکو سے آئی آر آئی بی کے لیے سید علی دارابی کی رپورٹ، ساتھی قائم رضوی کی زبانی۔
ایران کے ودیش منتری حسین امیر عبداللہیان نے اپنے روسی سمکش کے ساتھ سگھن وارتا کے بعد شیتری و انتراشٹری معاملوں میں تہران اور ماسکو کے نکٹ درشٹکوڑوں پر پرسنتا ویکت کی۔ روس کے ودیش منتری لاوروف نے اپنے ایرانی سمکش کے ساتھ سنیکت پریس کانفرنس میں کہا ہے کہ بہت خوشی کی بات ہے کہ تہران اور ماسکو کے سمبند بہت ہی اچھی پوزیشن میں ہیں۔ ہمیں آشا ہے کہ یہ سمبند نئی سرکار کے ستہ میں آنے کے بعد اور ادھک وستت ہوں گے۔ ان کا کہنا تھا کہ جن وشیوں پر ایرانی سمکش کے ساتھ وارتا ہوئی ہے ان میں پرمانو سمجھوتا بھی شامل ہے، جس پر ایران اور دوسرے پکشوں سے نرنتر بات ہو رہی ہے۔ آج بھی اس وشے پر گمبھیر چرچا ہوئی۔ اگر امریکہ پرمانو سمجھوتے میں واپس لوٹنا چاہتا ہے تو واشنگٹن اور انیہ پکشوں کو بھی یہ جان لینا چاہیے کہ یہ سمجھوتا بنا کسی کمی اور زیادتی کے لاگو ہوگا، جیسا کہ سمجھوتے کی وشے وستو میں ورنت ہے۔ ودیش منتری نے کاکیشیا کھیتر میں پیدا ہونے والے حالات کی اور اشارہ کرتے ہوئے بل دیا کہ
در مسئلے قفقاز جنوبی ما نگرانی ہائی داریم، نگرانی ہامون رو با جناب آقای لاوروف در میان گذاشتیم۔
آتنکوادیوں کی اپستھتی اور اسرائیل کی گتیویدھیاں کاکیشیا کے کھیتر سہت سارے علاقے کی شانتی اور سرکشا کے لیے گمبھیر خطرہ ہیں۔ کھیت کی بات یہ ہے کہ کچھ سرکاروں نے حالیہ دنوں کے دوران تناؤ بڑھانے والی کاروائیاں انجام دی ہیں۔ آشا ہے کہ روس سرکار اتیت کی طرح اس بار بھی کھیتر میں سیماؤں کے پریورتن کی ہر سمبھاوت کوشش پر اپنی سمویدنشیلتا اوشیہ دکھائے گی۔
ما توافق کردیم کہ در آئندہ نزدیک سند۔
روس کے ودیش منتری نے ایران کے ودیش منتری کے ساتھ سنیکت پریس کانفرنس میں پترکاروں کے سوالوں کے جواب دیتے ہوئے کہا، جیسا کہ بارمبار بل دیا گیا ہے کہ ماسکو ہر اس یوجنا اور پہل کا سواگت کرتا ہے جو استھائی سرکشا کی گارنٹی ہو، اور ہر اس کاروائی کا کڑائی سے ورودھ کرتا ہے جو شانتی تتھا سرکشا کو خطرے میں ڈالتا ہو۔ روس کے ودیش منتری نے اپنے ایرانی سمکش کے ساتھ وارتا میں وستار کے بارے میں 3+3 کی پہل کے بارے میں وستار سے چرچا کی۔ انہوں نے کہا کہ اس یوجنا میں آذربائیجان گنراج، آرمینیا، جارجیا، ایران، روس اور ترکی سہت شیتری دیشوں کو شامل کیا گیا ہے۔ 3+3 کی پہل کاکیشیا میں شانتی اور سرکشا کی گارنٹی ہو سکتی ہے۔ سرگئی لاوروف نے کہا کہ اچھی بات یہ ہے کہ ہمارے ایرانی دوست ترکی، آرمینیا اور آذربائیجان گنراج تتھا جارجیا کے ساتھ اس بارے میں سکاراتمک درشٹیکون رکھتے ہیں، اور اس سے ہر 6 دیشوں کو بڑے ہت حاصل ہوں گے۔ ایران کے سمکالین شودھ کیندر کے پرمکھ کا کہنا ہے کہ کاکیشیا کھیتر میں جو بھی پریورتن ہوں گے وہ روس کو بھی پربھاوت کریں گے۔ ایران اور روس کے ودیش منتریوں نے 2 گھنٹے تک بند کمرے میں کاکیشیا، پرمانو سمجھوتے، کھیتر اور انتراشٹری مدوں، وشیش کر دکشنی کاکیشیا کے حالات پر چرچا کی۔ لیکن جو بات سب سے مہتوپورن ہے وہ کھیتری اور انتراشٹری مدوں پر دونوں دیشوں کا سنیکت درشٹی کون ہے۔ ماسکو سے آئی آر آئی بی کے لیے سید علی دارابی۔
اسرائیلی سینک اب عام ناگرکوں کے بعد سواستھ کرمیوں کو بھی نشانہ بنا رہے ہیں۔ اسرائیلی سینکوں نے اپنی پاشوکتا کی حدیں پار کرتے ہوئے ایک گھائل ناگرک کو گرفتار کرنے کی کوشش کی جسے سواستھ کرمی بچا رہے تھے۔ اسی دوران اسرائیلی سینکوں نے سواستھ کرمیوں پر بھی حملہ کر دیا۔ فلسطین سے آئی آر آئی بی کے لیے خالد سبرہ کی رپورٹ، ساتھی سید میسم کی زبانی۔
ہتھیکنڈ کاری زائن شاسن سارے انسانی سدھانتوں کو بیروں تلے رونتے ہوئے سواستھ کرمیوں کو بھی نہیں چھوڑ رہا ہے۔ اسرائیلی سینکوں نے فلسطین کے الاغوار علاقے میں ایمبولینس پر حملہ کر دیا، جبکہ سواستھ کرمیوں کو بھی اپنے حملے کا شکار بنایا تاکہ ایک گھائل کو گرفتار کر سکے۔ یہ ایسی حالت میں تھا کہ سہایتا کرمی اس گھائل ویکتی کو مدد پہنچانے اور اس کی جان بچانے کا پریاس کر رہے تھے۔
قوات الاحتلال اسرائیلی
ایک سواستھ کرمی کا کہنا ہے کہ فلسطین کے سواستھ وبھاگ اور ریڈ کریسنٹ سوسائٹی کو اسرائیل کے سینے حملے کا سامنا ہے۔ وہ لگ بھگ ہر دن ایمبولینس اور سواستھ کرمیوں کو نشانہ بناتے ہیں تاکہ جھڑپوں والے کھیتر میں انہیں داخل نہ ہونے دیں۔ اسرائیلی سینک ایمبولینس کے راستے میں رکاوٹیں پیدا کرتے ہیں، جبکہ کچھ سواستھ کرمیوں کو پلاسٹک کی گولیوں سے نشانہ بنایا جاتا ہے، جبکہ آنسو گیس کے گولوں سے حملے بھی کرتے ہیں اور وہ گاڑیوں کو نشانہ بھی بناتے ہیں۔
عشرات الحوادث المشابہ،
پرتی ورش اس پرکار کی دسیوں گھٹنائیں فلسطین کی دھرتی پر گھٹتی ہیں، لیکن ان میں سے ہر ایک کو ڈاکومنٹری میں جگہ نہیں مل پاتی۔ اسرائیلی سینک، سہایتا کرمیوں اور ایمبولینس کے راستے میں رکاوٹ بن جاتے ہیں۔ اگر یہ گھٹنائیں کسی دوسرے دیش میں گھٹتی تو پوری دنیا کے دیش اس گھٹنا کے خلاف اٹھ کھڑے ہوتے اور خاموش نہیں بیٹھتے۔ ایک سواستھ کرمی کا کہنا ہے کہ اسرائیلی سینک ایمبولینس کو روک دیتے ہیں، کئی بار ہمارے راستے کو بھی روکا جاتا ہے اور ہماری ایمبولینس کی اور فائرنگ کی جاتی ہے۔ میری گاڑی کے اگلے اور پچھلے شیشے پر کئی بار گولیاں لگ چکی ہیں۔ اسرائیلی سینک کسی بھی مانویہ سدھانت کو سویکار نہیں کرتے، لیکن وہ میڈیا میں یہ دعوے کرتے ہیں کہ وہ مدھیہ پور میں لوک تنتر کا پالنا ہے۔ جو ویڈیو ہم نے دیکھے ان سے ثابت ہو جاتا ہے کہ وہ واسطوں میں کیا ہے۔ خالد سبرنا، آئی آر آئی بی نیوز، فلسطین۔
اور اب رخ کرتے ہیں بھارت کا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
لکھیم پور کھیری میں کسانوں کو جیپ سے روندنے کے معاملے کی گروار کو صبح ہی سنوائی کرتے ہوئے شیرش عدالت نے یو پی سرکار سے پوچھا کہ اب تک کتنے لوگوں کو اس معاملے میں گرفتار کیا گیا ہے۔ کورٹ نے یو پی سرکار سے اس معاملے میں اسٹیٹس رپورٹ مانگی ہے۔ سپریم کورٹ کے اس دباؤ کے بعد پولیس نے کچھ آروپیوں کو گرفتار کرنے کا دعویٰ کیا ہے۔ وسترت رپورٹ پیش کر رہے ہیں نئی دلی سے ہمارے ساتھی شمشاد کاظمی۔
اتر پردیش کے لکھیم پور کھیری میں 3 اکتوبر کو ویروھ پردرشن کر رہے کسانوں کو ایک تیز رفتار گاڑی سے کچلے جانے کے مدعے کو لے کر جہاں راجنیتی گرم ہو گئی ہے، وہیں دیش کی شیرش عدالت نے اس کا سوئم سنگیان لیا اور اس سے سمبندھت ایک یاچیکا کی سنوائی کی۔ شیرش عدالت نے اس گھٹنا کو درباگیہپورن بتایا اور راجیہ سرکار سے پوچھا کہ اب تک کتنے ابھیوکتوں کو گرفتار کیا گیا ہے۔ کل لکھیم پور کی یاترا کرنے اور اس گھٹنا کے پیڑتوں سے بھیٹ کرنے کے بعد کانگریس کی مہا سچیو پریانکا گاندھی نے آج کہا کہ اس معاملے کی نشپکش جانچ کے لیے یہ ضروری ہے کہ گرہ راجیہ منتری اپنے پد سے تیاگ پتر دیں۔
اس دیش میں لوگوں کو نیائے کا ادھیکار ہے اور ابھی تک نیائے نہیں ملا ہے، کیونکہ ابھی تک جو منتری ہمارے جو گرہ راج منتری ہیں ان کے بیٹے کو سارے ویڈیوز میں سب نے پہچانا ہے، اور جو وہاں پہ موجود تھے چشمجید گواہ وہ سارے کہہ رہے ہیں کہ ان کے بیٹے انوالو تھے اس معاملے میں۔ تو میں جاننا چاہتی ہوں کہ نیائے کیسے ملے گا اگر وہ منتری رہیں گے۔
یاد رہے کہ اتر پردیش کی یوگی سرکار نے کسی بھی راج نیتا کو لکھیم پور کی یاترا کرنے پر پرتیبند لگا دیا تھا، لیکن وپکش کے کڑے دباؤ کے بعد یہ پرتیبند ہٹا دیا گیا، جس کے بعد راہل گاندھی، پریانکا گاندھی اور دوسرے کانگریسی نیتاؤں نے لکھیم پور میں مرنے والے کسانوں کے پریجنوں سے بھیٹ کی اور انہیں نیائے دلانے کا بھروسہ دیا۔ گیات رہے کہ 3 اکتوبر کو لکھیم پور کھیری کے تینوکیا شیتر میں جہاں کسان گرہ راجیہ منتری اجے مشرا کی یاترا کا ویروھ کر رہے تھے، اکت منتری کے پتر آشیش مشرا کی گاڑی سے کسانوں کو روندے جانے کا آروپ ہے۔ یدیپی اس آروپ کا کھنڈن کیا گیا ہے، لیکن وپکش کے اترکت خود بھاجپا سانسد ورن گاندھی نے نیا ویڈیو کلپ شیئر کیا ہے جس میں شانتی پورن کسانوں پر تیز رفتار گاڑی چڑھتے ہوئے دکھایا گیا ہے۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کاریکرم یہیں پر سماپت ہوا۔ دوستوں آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا. ہماری آج کی اس سبھا کے انت میں آپ سنیں گے کارکرم سفل مہیلائیں, کنتو اس سے پہلے پرستوت ہے کارکرم آج کی بات.
آج کی بات. دوستو کارکرم آج کی بات میں آپ کا سواگت ہے, میں ہوں احمد عباس. کارکرم میں آج ہم بات کریں گے مہاتما گاندھی کی 152ویں جینتی کی جو گت 2 اکتوبر کو منائی گئی. بھارت میں دلی کے راج گھاٹ پر پہنچ کر ستا پکش اور وپکش کے نیتاؤں نے اس اوسر پر مہاتما گاندھی کو شردھا سمن ارپت کیے. ان میں پردھان منتری نریندر مودی, کانگریس ادھیکش سونیا گاندھی, لوک سبھا ادھیکش اوم برلا, دلی کے مکھیہ منتری اروند کیجریوال, اپ راشٹرپتی وینکیا نائیڈو, کانگریس نیتا راہل گاندھی راج گھاٹ پہنچے اور راشٹرپتا مہاتما گاندھی کو انہوں نے شردھانجلی دی. 2 اکتوبر مہاتما گاندھی کی جینتی ہے جسے انتراشٹریہ اہنسا دیوس کے روپ میں بھی جانا جاتا ہے. 2 اکتوبر کو بھارت کے راشٹرپتا مہاتما گاندھی کا جنم ہوا تھا. 2 اکتوبر کو ہر ورش گاندھی جینتی کے روپ میں منایا جاتا ہے. مہاتما گاندھی کا جنم 2 اکتوبر 1869 کو گجرات کے پوربندر میں ہوا تھا. 2 اکتوبر کو مہاتما گاندھی کی جینتی کے علاوہ بھارت کے دوسرے پردھان منتری لال بہادر شاستری کی جینتی بھی ہوتی ہے. گاندھی نے اسہیوگ آندولن کا نیتتو کیا جو مارچ 1930 میں برٹش سرکار دوارا نمک شلک لگانے کے خلاف 400 کلومیٹر لمبے ویرودھ مارچ کے روپ میں شروع ہوا. پھر 1942 میں گاندھی نے بھارت چھوڑو آندولن شروع کیا اور تتکال سوتنترتا کی مانگ کی. گاندھی جی کے جیون میں کئی اتار چڑھاؤ آئے, لیکن جب سے انہوں نے آزادی سنگرام میں بھاگ لیا انہیں سادہ جیون جینے کی عادت ہو گئی. مہاتما گاندھی بھارت کی آزادی کے جنک ہونے کے ساتھ ہی اہنسا کے مہان وچار کے ویوہارک آدرش تھے. مہاتما گاندھی کھل کر اس بات کا اعلان کرتے ہیں کہ وہ اہنسا وادی ہیں.
I regard myself as a soldier, though a soldier of peace. I know the value of discipline and truth. I must ask you to believe me when I say that I have never made a statement of this description, that the masses of India, if it became necessary, would resort to violence. I regard myself as incapable in my lucid moments of having of making a statement of this character. It is complete independence that we want.
گاندھی جی نے ہندو مسلم ایکتا کے لیے بھی بڑے سراہنیہ پریاس کیے. مہاتما گاندھی ایک بھاشن میں ایشور کے پرتی اپنے وچاروں کو ویکت کرتے ہوئے کہتے ہیں کہ گاڈ دکھائی نہیں دیتا لیکن وہ موجود ہے.
There is an indefinable mysterious power that pervades everything. I feel it, though I do not see it. It is this unseen power which makes itself felt and yet defies all proof. Because it is so unlike all that I perceive through my senses. It transcends the senses, but it is possible to reason out the existence of God to a limited extent. Even in ordinary affairs, we know that people do not know who rules or why and how he rules. And yet they know that there is a power that certainly rules.
مہاتما گاندھی کا کہنا تھا کہ وہ بھارت کو ایک آدرش آزاد دیش بنانا چاہتے ہیں جس میں ہر دھرم کے لوگ اپنے اپنے دھرم کا پالن کریں.
ایک ہاتھ سے تو تالی نہیں بن سکتی ہے, مجھ کو سب ہاتھ ملے تب بڑی تالی میں بجا سکتا ہوں اور تب میں ساری دنیا کو ہنسا سکتا ہوں. اور پیچھے دنیا کیا کہے گی کہ اگر کوئی ملک کو آزاد ہونا چاہیے وہ تو ہندوستان اس آزادی کے لیے ملک ہے. اور میری تو تمنا یہ ہے, میری تو آشا یہ ہے, ایشور سے پرارتھنا یہ ہے کہ ہندوستان ایسا بنے کہ جس سے ساری دنیا کہیں کہ اگر آزاد بننا ہے तो हिंदुस्तान के जैसे आजाद बनो, ऐसा करने में आप लोग बहुत बड़ा हिस्सा ले सकते हैं। सब के सब अपनी जगह पर अपना धर्म का पालन करें तो हिंदुस्तान जैसा मैं आपको कहता हूँ ऐसा बन सकता है, उसमें मुझको तनिक भी शंका नहीं है।
वरिष्ठ विचारक और लेखक मधुकर उपाध्याय ने बीबीसी हिंदी के लिए अपनी एक महत्वपूर्ण टिप्पणी में गांधी जयंती पर हिंदू मुस्लिम एकता के बारे में महात्मा गांधी के विचारों पर रोशनी डाली।
पोरबंदर में और राजकोट में और दीगर जगहों पर, बंबई में भी जहां गांधी रहे थे तब तक, वहां एक कहावत कही जाती थी कि मियां और महादेव की नहीं बनती, बन ही नहीं सकती, दोनों में बहुत फर्क है। महात्मा गांधी को यह बात कतई समझ में नहीं आती थी कि ये किस आधार पर कहावत बनी है और क्यों कही जाती है इस तरह से, क्योंकि उनका पूरा जीवन, बचपन से उनके तमाम दोस्त अहबाब ऐसे ही थे। उसमें शेख महताब थे जो उनके साथ खेलते भी थे, जिन्होंने गांधी को गोश्त खिलाया था और बल्कि साल भर तक खिलाते रहे थे। जब उनकी पहली नौकरी लगी तो उनको नौकरी देने वाले दादा अब्दुल्ला थे दक्षिण अफ्रीका में। वहाँ से वो लौट कर आए दांडी मार्च के समय, जो आदमी जिसको गांधी ने तय किया कि मेरी गिरफ्तारी के बाद कौन दांडी मार्च का नेतृत्व करेगा, वो अब्बास तैयब जी थे। तो महात्मा गांधी को ये बात समझ में नहीं आती थी कि यह मुहावरा क्यों बना, कैसे बना और क्यों लोगों के बीच प्रचलित है। इसकी कोई वजह उनको दिखाई नहीं देती थी। उनका ये कहना था कि तमाम लोग, जब एक बार किसी आदमी ने उनसे पूछ लिया कि साहब टू नेशन थियरी मुस्लिम लीग की है और उस पर आपका क्या कहना है, तो उन्होंने कहा यह बिल्कुल गलत है, इस देश में टू नेशन थियरी हो ही नहीं सकती, क्रिश्चियन कहाँ जाएंगे, जैन का क्या होगा, बौद्धों का क्या करेंगे आप। बल्कि वॉयसराय उस समय वॉवल थे और कलकत्ता में इनकी जब मुलाकात हुई तो इन्होंने बॉवल से कहा कि देखिए हम जिस हाल में हैं आप हमें छोड़ दीजिए, हमें छोड़कर चले जाइए, हम अपने फैसले अपनी समस्याएं खुद हल कर लेंगे, क्योंकि आप रहेंगे तो आप आग में घी डालने का काम करते रहेंगे। वो लगभग वॉवल को उन्होंने इन शब्दों में कह दिया कि आपकी जरूरत नहीं है क्योंकि आपके रहते हिंदू मुसलमान एकता हो ही नहीं सकती।
इतिहासकार तनय कुमार कहते हैं कि मुसलमान भी अंग्रेजों द्वारा थोपी गई अपमानजनक शर्तों से इतना पीछे हट गए कि उन्होंने मौलाना मोहम्मद अली, मौलाना शौकत अली, मौलाना अबुल कलाम आज़ाद और डॉक्टर अंसारी के नेतृत्व में विरोध के रूप में खिलाफत आंदोलन शुरू किया था। हकीम अजमल खां के अलावा देवबंदी विद्वान भी मौजूद थे। जब गांधी जी के नेतृत्व में कांग्रेस ने खिलाफत आंदोलन को समर्थन देने की घोषणा की तो मौलाना मोहम्मद अली और गांधी जी एक ही मंच पर आने लगे। तब उस समय ये एक वास्तविक जन आंदोलन बन गया, लेकिन ये आंदोलन आगे चलकर विफल हो गया। गांधी जी और अली बंधु की गिरफ्तारी के बाद देश में राजनीतिक स्थिति खराब हो गई थी। इतिहासकार व आलोचक विक्रांत कुमार कहते हैं कि गांधी जी के सभी विचार, चाहे वे अहिंसा, सत्याग्रह या भाईचारा हो, न केवल भारत में बल्कि पूरे विश्व में लोकप्रिय हुए और अंतर्राष्ट्रीय विचारकों, लेखकों और कलाकारों द्वारा उनकी प्रशंसा की गई। दूसरी ओर ये भी एक सच्चाई है कि भारत के इस महान प्रमाण के लिए अपने प्राणों की आहुति देने की कीमत पर हिंदू मुस्लिम एकता के लिए गांधी जी के प्रयासों को नफरत फैलाने वाले तत्व कभी पसंद नहीं आए। विचारक और वरिष्ठ लेखक मधुकर उपाध्याय ने हिंदू मुस्लिम एकता के बारे में महात्मा गांधी के कुछ और विचारों का भी उल्लेख किया।
महात्मा गांधी का कहना था कि मैंने इस हिंदू मुस्लिम फसाद की जड़ समाज में कितनी गहरी है इसका अंदाजा थोड़ा सा मुझे दक्षिण अफ्रीका में हुआ था, लेकिन ज्यादा हिंदुस्तान आकर पता चला। एक बार जब गांधी कुंभ मेले में जा रहे थे, हरिद्वार में उस साल कुंभ था 1915 में, तो रास्ते में जब ट्रेन सहारनपुर रुकी तो उन्होंने देखा कि लोग पसीना पसीना है, गला सूख रहा है, पानी नहीं है, लेकिन पानी पीने वाला आता था, पिलाने वाला, और अगर इनको पता चल जाए कि वो मुसलमान है तो उसके हाथ से पानी नहीं पीते। हिंदू पानी का इंतजार करते थे, मुसलमान पानी नहीं पी सकते थे, जान भले चली जाए। ये बहुत समय तक गांधी को ये बात सालती रही कि अगर डॉक्टर मुसलमान हो और वो आपको दवा दे तो आप ले लेंगे, लेकिन पानी उसके हाथ का नहीं पियेंगे। इसका मतलब समस्या समाज में है, बाहर है और आपके अंदर है। उसका इससे कोई मतलब नहीं है कि आप हिंदू हैं कि मुसलमान।
भारत में आजकल किसान आंदोलन चल रहा है और किसानों को सरकार द्वारा लाए गए 3 कानूनों पर एतराज है। गांधी जयंती के अवसर पर ये देखना भी अच्छा होगा कि गांधी जी किसानों के बारे में क्या सोचते थे। गांधीवादी विचारक कुमार प्रशांत ने लिखा कि दक्षिण अफ्रीका में गांधी जी ने जमीन का एक बड़ा सा टुकड़ा खरीद कर पहले फीनिक्स में और फिर रूसी साहित्यकार दार्शनिक टॉल्स्टॉय के नाम पर अपना आश्रम टॉल्स्टॉय फार्म बना लिया। अध्ययनों से गांधी जी इस नतीजे पर पहुंचे कि किसान का जीवन ही सच्चा जीवन होता है, जिसमें आप अपनी मेहनत से अपनी ज़रूरतें पूरी करने लायक उत्पादन कर सकते हैं। गांधी जी ने दक्षिण अफ्रीका के टॉल्स्टॉय आश्रम में मजदूरी किसानी मिस्त्रीगिरी शुरू कर दी। अपनी आत्मकथा में गांधी जी ने लिखा है कि 7 दिन के भीतर 20 एकड़ जमीन ली, जिसमें पानी का एक छोटा सा नाला था, नारंगी और आम के कुछ पेड़ थे। पास ही 80 एकड़ का एक दूसरा प्लॉट था, उसमें विशेषकर फलों वाले पेड़ और एक छोटा सा झोपड़ा था। थोड़े दिन बाद उसे भी खरीद लिया। पारसी सेठ रुस्तम जी की मदद से इमारती काम शुरू हुआ। गांधी जी दक्षिण अफ्रीका से भारत लौट आए और उनका संघर्ष तेज हो गया तो 1916 का पूरा साल गांधी जी को एक भारतीय किसान मजदूर की वेशभूषा में उनकी ही तरह रेलगाड़ी के 3रे दर्जे में बैठकर सारा देश घूमते देखते जानते देखा जा सकता है। वे भारत के खेतों खलिहानों में जाते, उन उत्सवों त्योहारों मेलों तीर्थों में भटकते हैं जहां देश का मजदूर किसान अपने स्वाभाविक विश्वासों आस्थाओं के साथ नजर आता है। ये पूरे एक साल की साधना का वो काल है जिसका परिणाम 1917 में हमें बिहार के चंपारण में दिखाई देता है। यहाँ गांधी एक किसान बनकर देश के पहले राजनीतिक किसान आंदोलन का संचालन करते दिखाई दिए। नील की खेती की शोषणकारी प्रथा से मुक्ति के लिए तो ये आंदोलन है ही, लेकिन ये इस अर्थ में एक नया चरित्र पा जाता है कि गांधी इसे आज़ादी की लड़ाई से भी जोड़ देते हैं। किसान देश की आज़ादी का सिपाही बनेगा, ये इससे पहले किसी ने नहीं सोचा था। किसानों ने कभी चाह भी नहीं था, लेकिन देखने में आया कि चंपारण के बाद कांग्रेस के मंच पर किसानों की जैसी उपस्थिति होती है वो कांग्रेस की भाषा व भूषा दोनों ही बदल देती है। गांधी जी को ये चिंता थी कि किसानों को उनकी फसलों का सही दाम मिले। गांधी जी ने प्रार्थना सभा के बाद एक बार इस बारे में बात भी की जो बहुत महत्वपूर्ण है।
किसान बोते हैं तो किसानों को पूरा दाम न मिले या तो बहुत कम दाम मिले, तो ऐसा तो होना नहीं चाहिए। तो किसानों को ज्यादा दाम दें वो तो मैं समझ सकूंगा, और वो किसानों को ज्यादा दाम देते हैं इससे कोई दाम बढ़ता है वो तो दूसरी बात हो गई। तो ये तो विशेष शुद्ध कोड़ी की बात हुई, सच्चा हिसाब करने की बात हुई। तो हिसाब सच्चा करें और हिसाब बता दें कि देखो इतना तो किसानों को मिला है और इसमें कोई दूसरा खा नहीं सकता है, सीधा किसानों की जेब में चला जाता है, कल इतना जाता था आज इतना ज्यादा मिलता है।
आखिर में एक बात ये भी उल्लेखनीय है कि भारत में कुछ लोगों और संगठनों ने मिलकर गांधी जयंती के अवसर पर महात्मा गांधी के हत्यारे नाथूराम गोडसे के नाम का हैशटैग ट्विटर पर ट्रेंड करवाया और भाजपा नेता वरुण गांधी ने कहा कि यही लोग अपनी इन्हीं हरकतों से भारत को शर्मसार करते हैं। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
सफल महिलाएं। दोस्तों, कार्यक्रम सफल महिला की अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है मरियम मेहरदादी और अख्तर अब्बास का सलाम स्वीकार कीजिए।
दोस्तों, कुछ महत्वपूर्ण कालखंड हैं जिनमें महिलाएं पुरुषों के कंधे से कंधा मिलाकर विभिन्न मंचों पर सक्रिय रही हैं और उन्होंने प्रभावी भूमिका निभाई है। उनमें एक इस्लामी क्रांति का दौर और उसके बाद 8 वर्षीय ईरान इराक जंग का जमाना महत्वपूर्ण है। इन दोनों अवसरों पर ईरानी महिलाओं ने पुरुषों की आवाज से आवाज और कंधे से कंधा मिलाकर इतिहास रचा। ईरानी महिलाएं और माएं जिंदगी और जीवन शैली पर अपनी गहरी नजर के साथ दरअसल एक मुसलमान महिला का उत्कृष्ट उदाहरण पेश करती हैं।
हाल ही में अम्मा फिल्म फेस्टिवल का प्रतिरोधक अर्थव्यवस्था का प्रतीक नामक पुरस्कार शहीद परमाणु वैज्ञानिकों के परिवारों की ओर से श्रीमती इस्मत अहमदिनियान को मिला, जो शहीद इब्राहिम और शहीद इस्माइल फरजवानी की मां हैं। इस्मत अहमदिनियान के 2 बेटे 8 साल चलने वाले ईरान इराक युद्ध में शहीद हो गए और उनका एक बेटा जंग में घायल हुआ। तीसरा बेटा जंग के दौरान अपनी पिकअप लेकर युद्ध के मोर्चे पर सक्रिय रहा और सैनिकों को रसद पहुंचाने में योगदान देता रहा। श्रीमती इस्मत अहमदियान सैनिकों के कपड़े धोने और नाश्ता तैयार करने सहित बहुत से कामों में हाथ बटाती थीं। निर्माण कार्य में भी वो बहुत मेहनत से लगी रहीं, जिसका नतीजा ये हुआ कि वो एंटरप्रेन्योर बन गईं। उन्होंने उसी समय से गांव की महिलाओं और पूरे खुजिस्तान प्रांत के लोगों की सेवा का जो सिलसिला शुरू हुआ वो लगातार चलता रहा। उन्होंने इस क्षेत्र के लोगों की मदद में कभी कोई संकोच नहीं किया। श्रीमती इस्मत कहती हैं कि जंग बहुत खराब चीज है, लेकिन जंग के मोर्चे और वहां संघर्ष करने वाले इंसान बहुत प्यारे थे और देश की रक्षा एक पवित्र मिशन था। वो इसी सोच और दृष्टिकोण के साथ उन संघर्षकर्ताओं की सेवा कर रही हैं जो पैगंबर इस्लाम के वंशजों और परिजनों की ज़ियारतगाहों की रक्षा के लिए सीरिया और इराक जाकर लड़ रहे हैं।
इस महान और बलिदानी महिला के जीवन पर एक फिल्म बनी है जिसका नाम है बानू। ये डॉक्यूमेंट्री फिल्म है जो सामाजिक त्रुटियों को बड़ी महारत से चिन्हित करती है, साथ ही हालात का बड़े प्रेरणादायक और साथ ही मनमोहक स्वर में उल्लेख करती है। इस फिल्म को उमर फिल्म फेस्टिवल में अवार्ड मिला। आर्थिक मैनेजमेंट और एग्जीक्यूटिव मामलों में ये महिला बड़ा रोचक नमूना पेश करती हैं। जब इराक ने ईरान पर 8 वर्षीय युद्ध थोपा तो उस समय इस महिला के 6 बच्चे थे। लड़ाई तेज होती गई तो उन्होंने देश की रक्षा की लड़ाई में योगदान का इरादा किया। ये पूरा परिवार जंग के मैदान में सक्रिय हो गया।
बानू नाम की एक महिला है जो बहुत कुछ कहने की कोशिश करती है और समाज में उसकी बातें बड़ी प्रभावी हैं। ये एक वास्तविक चैंपियन है जो बेहद कठिन हालात का सामना करते हुए जिंदगी का सफर तय करती है और अपने परिवार के भीतर मजबूत कमांडर की भूमिका अख्तियार कर लेती है। इस महिला ने अपने बच्चों की ऐसी परवरिश की है कि वो सब बड़े जिम्मेदार और अपने दायित्वों का गहराई से एहसास रखने वाले इंसान बन जाते हैं। जब इस महिला से उसके बेटों इस्माइल और इब्राहिम के बारे में कोई कुछ पूछता है तो उसका जवाब होता है, ये कितने खूबसूरत और दिलकश नाम हैं, मैं इन दोनों नामों से गहरा स्नेह रखती हूँ। हजरत इस्माइल एक नबी थे जो अल्लाह की राह में ज़िबह होने के लिए खुद को पेश कर देते थे। ये मेरे बड़े बेटे का नाम भी है। मैं अपने बड़े बेटे से बहुत प्यार करती थी। مجھے اس سے خاص لگاؤ تھا۔ ابراہیم میرا دوسرے نمبر کا بیٹا تھا۔ جب دشمن کی سینا اہواز شہر سے 20 کلومیٹر کی دوری پر آ پہنچی اور شہر پر چڑھائی کر دینے کا ارادہ رکھتی تھی تو ابراہیم نے میرے لیے ایک لاٹھی بنائی اور اس کے سرے پر ایک کھنجر فٹ کر دیا۔ اس نے کہا، ماں، میں جانتا ہوں کہ آپ بہت بہادر ہیں۔ اگر عراقی سینا کا کوئی سینک آپ کے قریب آئے تو آپ بنا ڈرے یہ بھال اٹھائیے اور اس کا پھل اس کے سر میں گھسا دیجئے۔ اس کی بہادری دیکھ کر مجھے بھی حوصلہ مل رہا تھا۔
دوستوں، اگر ہم کسی مہان چیمپئن مہیلا اور کامیاب استری کا ادھارن پیش کرنا چاہیں تو اس کے بھیتر جتنی خوبیاں ہونی چاہیے وہ سب شریمتی عصمت احمدیان کے اندر موجود تھیں۔ ان کے جیون میں بڑے اتار چڑھاؤ ہیں، ان کا پورا جیون مہتوپورن گھٹناؤں کی لمبی داستان ہے۔ وہ بتاتی ہیں کہ ستمبر 1980 میں میری بیٹی نسرین مسجد کی رکشا کمیٹی کا حصہ تھی۔ وہ مسجد گئی تھی کہ اچانک مسجد پر میزائل آ کر گرا۔ اس حملے میں مسجد کے ایک بھاگ کی چھت اور سارے شیشے ٹوٹ کر گر گئے۔ اس دن 6 لوگ شہید ہوئے اور 36 زخمی ہو گئے۔ ان میں نسرین بھی شامل تھیں۔ اس کے چہرے اور شریر کے داہنے حصے میں گہری چوٹیں آئی تھیں، جس کی وجہ سے ایران کے الگ الگ اسپتالوں میں اس کا 5 سال اور جرمنی کے ایک اسپتال میں 1 سال تک علاج چلتا رہا۔ اس دوران اس کے 50 آپریشن ہوئے۔
جنگ ختم ہوئی اور پنر نرمان کا دور شروع ہوا تو شریمتی عصمت احمدی نیان نے ایک کلینک کھول لیا۔ انہوں نے اس کے لیے زمین اور اس پر نرمان کاریہ کی ذمہ داری خود سنبھالی۔ اس سمے سواستھ منتری نے ان کے کاموں کو آگے بڑھانے کے لیے کچھ یوگدان دیا تھا۔ وہ ایک کامیاب انٹرپرینیور ہیں۔ مرغی پالن، مچھلی پالن، باغبانی، مدھو مکھی پالن جیسے کئی کھیتروں میں وہ بڑی محنت سے کام کرتے رہے ہیں، جس کے بڑے اچھے نتیجے سامنے آئے ہیں۔ اس سے جہاں انہوں نے اس کھیتر میں اتپادن اور روزگار سرجن کو بڑھاوا دیا، وہیں دوسروں کو ان کھیتروں میں سکری ہونے اور روزگار کے اوسر پر پیدا کرنے کی پریرنا بھی دی ہے۔ یہ بات بھی مہتوپورن ہے کہ شریمتی عصمت کو نہ تو سکھ چین کی زندگی لالچ ہے، نہ ہی سویدھاؤں سے سسجت جیون سے لگاؤ ہے، بلکہ وہ ستت سنگھرش کو اپنا دھیے مانتی ہیں۔
شریمتی عصمت احمدیان کی نظر میں ایک انیہ مہان لکش ہے، ایشور کی پرشنسا کے لیے کام کرنا۔ انہیں اس بات سے کوئی فرق نہیں پڑتا کہ لوگ ان کے کاموں کی سراہنا کریں یا نہ کریں، وہ تو ایشور کو خوش کرنے کے لیے ہمیشہ سیوا میں ویست رہنا چاہتی ہیں۔ ان سے بات کیجئے تو اندازہ ہوتا ہے کہ ان کے بھیتر ارجا اور اتساہ بھرا ہوا ہے، ان کے حوصلے بہت بلند ہیں۔ ان سے بات کر کے آپ کو یہ محسوس نہیں ہوگا کہ ان کے 2 بیٹے شہید ہو چکے ہیں۔ اس پرکار کی مہیلا تو دکھ اور پیڑا سے نڈھال ہو جاتی ہے، لیکن یہ مہان مہیلا اپنے بیٹوں کی قربانی دینے کے باوجود اتساہ سے بھری ہوئی ہیں اور سماج سیوا میں دن رات ویست رہنا پسند کرتی ہیں۔
شریمتی عصمت آج کل کے حالات کے بارے میں کہتی ہے کہ ان دنوں پریواروں کے سامنے گمبھیر آرتھک کٹھنائیاں ہیں، لوگوں کی ضرورتیں اور اپیکشائیں بڑھ گئی ہیں، جسے دیکھتے ہوئے میں 24 گھنٹے میں مشکل سے 3 یا 4 گھنٹے سو پاتی ہوں، شیش ٹائم کام کرتے گزرتا ہے۔ وہ کہتی ہیں کہ سکشم لوگوں سے ہماری یہ اپیکشا ہے کہ ہمارا ساتھ دیں اور جن سیوا کا کچھ بھاگ اپنے ذمے لیں، اور اس بندو پر دھیان رکھے کہ دنیا کا بھوتک جیون بہت تیزی سے گزر جاتا ہے۔ کوئی کتنا ہی غریب یا امیر ہے، کسی کے پاس چاہے کتنا ہی دھن یا غریبی ہو، جیون گزر جائے گا اور موت आकर दस्तक दे देगी, तो फिर कितना अच्छा है कि इस दुनिया में एक दूसरे का ख्याल रखें और एक दूसरे की मदद करें।
श्रीमती इस्मत अहमदियान अब रिटायरमेंट की उम्र को पहुंच चुकी हैं, लेकिन उनका कहना है कि जब मैं देखती हूं कि लोग कठिनाइयों में हैं तो मेरे भीतर जिम्मेदारी का एहसास मुझे बेचैन करने लगता है। मुझे लगता है कि पूरी मेहनत से मुझे दूसरों की मदद करनी चाहिए। मदद का तरीका ये हो सकता है कि कोई कारखाना शुरू कर दूं जहां कुछ लोगों को काम मिले, या फिर लोगों को अलग अलग मामलों में सलाह दूं कि वो अपने कामों को हल करें। इन वर्षों में मैंने कालीन के कारखाने, कंबल के कारखाने, जूते और पर्स के कारखाने, मुर्गी पालन, मछली पालन, तीतर बटेर पालन जैसे बहुत से काम किए ताकि रोजगार के अवसर पैदा हों और आम लोगों का जीवन आसान बन सके। मैंने इसी उद्देश्य के तहत गांवों में महिलाओं को मुर्गी पालन और कालीन की बुनाई की कला के बारे में ट्रेनिंग दी ताकि वो अपने पांव पर खड़ी हो सकें और अपना खर्च खुद निकाल सकें।
मस्जिद में कुरान और धार्मिक पुस्तकों की शिक्षा भी वो क्षेत्र है जिसमें श्रीमती इस्मत बड़ी तन्मयता से सक्रिय हैं। वो एक आदर्श मोमिन व मुस्लिम महिला के रूप में अपनी शिनाख्त बना चुकी हैं।
दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें अनुमति दें।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम आपको कैसा लगा इस बारे में विचार हमें अपने लिख भेजिए। हमारा ईमेल आईडी है hindi@wsirib.ir। हमारी वेबसाइट है parstoday.ir/hi। इसी के साथ रेडियो तेहरान की हिंदी सेवा की ये सभा यहाँ पर संपन्न होती है। खुदा हाफिज। Thank you.